अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्रको हार्दिक स्वागत छ। आजको पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
नेपालीहरूको महान चाड बडा दशैं आजबाट सुरु, आज घट स्थापना, बाँके फतेपुरका 135 बाढी पीडित परिवारद्वारा सामुदायिक वनमा आश्रय।
सिंचाई अभावमा बाँकीमा धान पसाएन, दाङमा यस वर्ष 3000 हेक्टर खेत बाझे, आकाशे पानीमा पानीको भरमा रहेका किसान चिन्तित।
घोराही उपमहानगरपालिकामा सम्बन्ध विवाद, वडाध्यक्षद्वारा कार्यक्रम बहिष्कार, रोल्पाको रेउघामा बालमैत्री धारा निर्माण।
र उद्योग वाणिज्य सङ्घ गुलरियाको अध्यक्षमा वीरबहादुर चौधरी निर्वाचित, दैलेखका ग्रामीण सडक मरम्मत नहुँदा यात्रुलाई शास्ति।
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट।
Hyundai Festive Delight 2074 यसपालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क एक वर्षको बीमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 सम्मको नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान। Hyundai।
पश्चिम डायरीको सुरुमा नेपालीहरूको महान चाड बडा दशैं सुरु, आज घट स्थापनाको सन्दर्भ रहेको छ। नेपालीहरूको महान चाड बडा दशैं आजबाट सुरु भएको छ। प्रत्येक वर्ष आशीवन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान पर्व बडा दशैं सुरु भएको हो। दशैंको सुरु दिन घर घरमा घट स्थापना गरिँदैछ। यही दिनदेखि नवरात्र सुरु हुन्छ। नवरात्रमा दुर्गा स्त्रोत सप्तशती चण्डी पाठ गरी शक्ति स्वरूपा दुर्गाको स्तुति गरिन्छ। लिपपोत गरी चोखो गरिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरेर बालुवा मिश्रित माटोमा जौ, तिल, मकै छरेर जमरा राखी घट स्थापना गर्ने चलन छ। यो पर्व आशीवन शुक्ल पूर्णिमासम्म 15 दिनसम्म मनाइन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घट स्थापना गरिन्छ। आजदेखि घर घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ एवं जौ रोपिन्छ र आजदेखि यसलाई जमरा राख्ने पनि भनिन्छ। जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज एव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीकको पहिलो जमरा ग्रहण गरिन्छ। आजको सद्भावमा खबर छ। यसै क्रममा रेडियो कृष्ण सार एफएमले पनि सम्पूर्णलाई दशैंको हार्दिक शुभकामना समेत व्यक्त गर्न चाहन्छ।
धान पसाउने समयमा पानी नपरेपछि किसानहरू समस्यामा परेका छन्। सिँचाइ अभावमा पसाउन थालेको धानमा फूल खेल्न पाएको छैन। पसाउने बेला सिँचाइ हुन नसकेको उत्पादनमा कमी आउने कृषि अधिकारीहरू बताउँछन्। जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत कला बुढाले पाकेर तयार भइसकेको धान काट्नु अगाडि 20 दिनसम्म खेतमा 2-3 सेन्टिमिटर पानी जम्नुपर्ने बताउनुहुन्छ। पसाउने समयमा जमिनमा पानी नजमे उत्पादन घट्ने उहाँको भनाइ छ। धान पसाउने समय यही हो, तर धेरै दिनदेखि पानी परेको छैन, यसै गरी पानी नपर्ने हो भने उत्पादन घट्छ। उहाँले भन्नुभयो, अब पनि पानी नपर्ने हो भने उत्पादनमा केही सुधार आउन सक्छ। आजको कान्तिपुरमा ठाकुर सिंह थारूले लेख्नु भएको छ।
यता दाङमा पनि यस वर्ष 3000 हेक्टर खेत बाँझै छ। पर्याप्त सिँचाइ नहुँदा 3000 हेक्टर खेत बाँझै रहेको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ। जिल्लामा रहेको धान खेती हुने खेतीयोग्य जमिन 36,500 हेक्टर रहेको कार्यालयको भनाइ छ। यस वर्ष 33,500 हेक्टर क्षेत्रफलमा मात्र धान खेती भएको छ। खेतीयोग्य जमिन 69,000 हेक्टर जिल्लामा भए पनि केही जमिन घडेरीमा जाँदा विगतका वर्षदेखि 36,500 हेक्टरमा धान खेती हुँदै आएको कार्यालय दाङका धानबारी विज्ञ दिगम्बर यादवले जानकारी दिनुभयो। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
राप्ती नदीमा हरेक वर्ष आउने बाढीले दुःख दिन थालेपछि राप्ती सोनारी गाउँपालिका 6 सिधनवाका 135 परिवार सिधनवा सामुदायिक वनमा टहरा बनाएर बस्न थालेका छन्। सानो बाढीले समेत गाउँ डुबारमा पर्न थालेपछि गाउँ नै खाली गरेर सिधनवावासी सामुदायिक वनमा आएर बस्न थालेका हुन्। सिधनवाका खुशीराम थारूका अनुसार बाढी पीडितले सामुदायिक वनको 27 बिघाभन्दा बढी जमिन चर्चेर घर निर्माण गरेका छन्। सामुदायिक वनमा आएर बसेकाले रुख र साना बुटियान भएको जमिनलाई चिन्ह लगाएर साध सिमाना गरेका छन्। उनीहरूले टहरा बनाएर कर्कट पाता र सिमेन्टको टायलले घर छाएका छन्। सामुदायिक वनको जमिन प्रति परिवार 4-4 धुर्का दरले 135 परिवारले भाग लगाएर बसेका छौ। खुशीरामले भन्नुभयो, कतिपयले शौचालय समेत निर्माण गर्न थालेका छन्। घर निर्माण गरेर शौचालय निर्माणको तयारी गरिरहेको स्थानीय राजु चौधरीले बताउनुभयो। आजको नयाँ पत्रिकामा विश्वराज पसलडुङ्गाले लेख्नु भएको छ।
दाङको घोराईलाई स्मार्ट सिटी बनाउने उपमहानगरपालिकाको प्रतीक्षित योजनाका विषयमा उपमहानगरपालिकाले हिजो कार्यक्रम छलफल कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा प्रमुख अतिथि तय भए एमाले नेता शङ्कर पोखरेल। अधिकांश एमालेका नेता सहभागी उक्त कार्यक्रममा सञ्चालकले आसन ग्रहणको थालनी गरे। प्रमुख अतिथिको रूपमा पोखरेललाई आसन ग्रहण गराएका कार्यक्रम सञ्चालक घोराई उपमहानगरपालिकाका प्रवक्ता भरत अरियालले हाम्रा पार्टीका नेता भन्दै पोखरेललाई सम्बोधन गरे। उनी यतिमै सीमित रहेनन्। पोखरेल पत्नी सुजिता साकेलाई पनि यसै गरी हाम्रो पार्टीकी नेत्री भनेर सम्बोधन गरे। एमाले अध्यक्ष जिल्ला अध्यक्ष टिकाराम खड्कालाई हाम्रो पार्टीका जिल्ला अध्यक्ष भनेर सम्बोधन गरेर आसन ग्रहण गराए। प्रमुख अतिथि शङ्कर पोखरेललाई आसन ग्रहण गराउँदा गरिएको सम्बोधनले पार्टीकरण गरिएको भन्दै वडा अध्यक्षद्वारा कार्यक्रम पनि बहिष्कार। आजको नागरिक पश्चिमेलीमा देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ।
उद्योग वाणिज्य सङ्घ गुलरियाको अध्यक्षमा वीरबहादुर चौधरी बिरो विजय हुनुभएको छ। संयुक्त समावेशी व्यावसायिक प्यानलतर्फका अध्यक्ष देवेन्द्र पाण्डेलाई 43 मतले पछि पार्दै चौधरी अध्यक्षमा विजय हुनुभएको हो। साझा समावेशी व्यावसायिक प्यानलबाट चौधरीले 527 मत प्राप्त गर्नुभएको हो। प्रतिद्वन्दी पाण्डेले 484 मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ऋषिराम काफ्रेले बताउनुभयो। 20 पदका लागि मङ्गलबार भएको निर्वाचनबाट 4 पदाधिकारी र 6 सदस्य गरी 14 पदमा चौधरीको प्यानल विजयी भएको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
दैलेख नारायण र दुल्लु नगरपालिका बाहेक अन्य स्थानीय तहका ग्रामीण सडकको मरम्मत नहुँदा स्थानीयलाई आउजाउमा समस्या भएको छ। दशैं नजिकिँदै गर्दा समेत ठूला सवारी आउजाउ गर्न नसकेपछि यात्रुलाई शास्ति भएको हो। यात्रुहरू जीप र अन्य साना गाडी महँगोमा रिजर्भ गरेर ग्रामीण क्षेत्रमा यात्रा गर्न बाध्य छन्। जनप्रतिनिधिले सडक मरम्मतका लागि ध्यान नदिएको स्थानीयको गुनासो रहेको छ। पश्चिम डायरीमा सहुलियतमा गुणस्तरीय सामान बेच्न नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आग्रह।
चाडपर्वको बेला हाम्रो जुन तौल छ त्यो एकदम चाहिँ एक्युरेट हुनु पर्यो। चाडपर्वको बेलामा 2 रुपियाँ महँगो नराम्रो दियो भने त्यो वर्षभरि तपाईँको दोकानमा पुरा आउँदैनन्। यस कारण त्यो राम्रो क्वालिटी हुनु पर्यो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363.
दसैँको शुभ उपलक्ष्यमा सञ्जीत ज्वेलर्स र टिसा ज्वेल्स एन्ड डायमन्ड्सको सहकार्यमा एक्जिबिटेसन एन्ड सेल्स कार्यक्रम हुन गइरहेको हुँदा यहाँहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। मिति यही असोज 1, 2 र 3 गते एक्जिबिटेसन एन्ड सेल्स कार्यक्रमभरि प्रत्येक टिसाको हरेक 1,00,000 र 100,000 माथिका हिराका गहनाहरूको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउन चाहन्छौँ। अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि सम्पर्क नम्बर 081523128।
गजबको तयारी चौचौ स्वाद र स्वास्थ्य दुवै गजबको
टेस्ट गजबको हेल्थ गजबको
गजबको तयारी चौचौ सबै मिली खाऊ गजबको तयारी चौचौ 20% एक्स्ट्रा तर मूल्य उही सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज
कृष्णसार एफएम 94 MHz प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेमा विगतका वर्ष जस्तो चाडपर्वलाई लक्षित गरी छुट्टै सुपथ मूल्यको पसल सञ्चालनमा आएको छैन। यसपालि साल ट्रेडिङ कर्पोरेसन नेपालगञ्जले आफ्नै कार्यालयबाट नुन र चिनी सुपथ मूल्यमा बिक्री गरिरहेको छ भने बाँकेको पिपरी स्थित दुग्ध विकास संस्थानले घिउ सुपथ मूल्यमा बेचिरहेको छ। बाँकेमा यसपालि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र कोल्हापुर उद्योग वाणिज्य सङ्घको पहलमा व्यापारीहरूलाई सुपथ मूल्यमा र गुणस्तरीय सामग्री बिक्री गर्न पनि आग्रह गरिएको छ। यसै विषयमा थप कुराकानी गर्दै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य।
चाडपर्वको बेला हामीले आफ्नो क्वालिटी चाहिँ र रेट र क्वान्टिटीमा बढी ध्यान दिन्छौँ कि अलिकता पनि तौलमा हाम्रो फरक नपरोस्। हाम्रो जुन तौल छ त्यो एकदम चाहिँ एक्युरेट हुनु पर्यो र क्वालिटी पनि हाम्रो राम्रो हुनु पर्यो। किनभने क्वालिटी राम्रो भएन भने चाडपर्वको बेला मात्रै व्यापार हुँदैन, व्यापार त हरेक हुन्छ, कस्टमर त त्यही हो सधैँ आइरहन्छ। त्यसलाई चाडपर्वको बेलामा 2 रुपियाँ महँगो नराम्रो दियो भने त्यो वर्षभरि तपाईँको दोकानमा पुरा आउँदैनन्। यस कारण त्यो राम्रो क्वालिटी हुनु पर्यो, क्वान्टिटी पुरा हुनु पर्यो। यो हामी रेट पनि हामी उचित रेट नै लगाउने कोसिस गर्छौँ किनभने यो बेला मान्छेले बढी किन्छ।
जिल्ला प्रशासन बाँकेको बैठकले उद्योग वाणिज्य सङ्घ मार्फत चाहिँ सहुलियतका दरमा चाहिँ सामान बिक्री वितरण गर्नका लागि गरिएको थियो, अब यो कार्यान्वयन भएको छ कि छैन?
यो कार्यान्वयन भएको छ, यो सुरुवात पनि भइसकेको छ। केहीले 30%, कसैले 50%, कसैले 10% छुटको योजना ल्याइसकेछन्। आजै यो पितृपक्ष भएको हुनाले हामी दसैँमा बढी ल्याउने गर्छौँ, त्यो हाम्रो अन्य व्यवसायीहरूले पनि ल्याउँछन्, तर यो सीमा बजारले गर्दा अलिकता व्यवसायी त्रसित छन्।
तपाईँले यति भनिरहँदा चाहिँ बजारमा म्याद नागेका गुणस्तरहीन सामानहरू चाहिँ व्यापारीहरूले उपभोक्ताको आँखा छलेर बिक्री गरिरहेको जिल्ला स्तरीय अनुगमन टोलीले फेला पारेको छ, अब यस्तो अवस्थामा कसरी पाउँछन् त उपभोक्ताले गुणस्तरीय सामान र सहुलियत?
यो वास्तवमा सरासर गलत कुरा हो, यसलाई म कहिले स्वीकार्दैन। किनभने हाम्रो व्यवसायी जुनले पेन नम्बर लिएर एउटा व्यवसाय गर्छन्, लोकल मान्छेलाई माल बेच्छन्, तिनलाई गुणस्तरीय भन्दा चाहिँ वस्तुको म्याद नागेको सामान बेच्यो भने स्वाभाविक त्यो कस्टमरले उनलाई छोड्ने छैन, हामी पनि उनलाई छोड्ने छैनौँ। किन उद्योग वाणिज्य सङ्घले सधैँ चाहिँ नराम्रो काम गर्नको लागि चाहिँ कुनै व्यवसायीलाई प्रोत्साहित गर्दैन, अझ उसको साथ पनि दिन्न, सधैँ यो त इतिहास रहेको छ हामीले। तर अनुगमन गर्ने बेलामा त्यो त्यहाँ कुनामा सामान त राखेको पाइन्छ नि, त्यो समात छन् अनि तपाईँले बेच्नको लागि राख्नुभएछ भन्छन्। तर समात्ने बेला उसले कसैलाई बेचेछ अनि समातेछ यस्तो घटना प्रायः मैले हेरेको छैन।
अब उद्योग वाणिज्य सङ्घले चाहिँ यस विषयमा चाहिँ कसरी पहल थाल्नुहुन्छ त?
म तपाईँको रेडियोको मार्फत पनि भन्न चाहन्छु, यस्तै पनि हामी पटक पटक ठाउँ ठाउँमा भन्दै गरेछौँ, तपाईँहरू यस्तो व्यवसाय गर्नुहोस् कि उपभोक्ताहरू पनि यहाँ जाने नपरोस्। हामी व्यवसायीहरू पनि एउटा चिजको विक्रेता हो, बाँकी 99 चिजको त हामी पनि उपभोक्ता हो। यसकारण हामी उपभोक्ताको हैसियतले पनि बोल्छौँ कि चाहिँ कुराहरू राम्रो हुनु पर्यो, क्वालिटी राम्रो हुनु पर्यो र कस्टमरसँग यस्तो मिठो व्यवहार हुनु पर्यो। तपाईँ सिधा उजुरी उद्योग व्यापारसँगमा गर्नुपर्छ, हामी त्यस्ता व्यवसायीलाई तुरन्त कारवाही गर्छौँ।
यति भनिरहँदा चाहिँ व्यापारीहरूले अब मूल्य सूची समेत नराखेको पाइन्छ। चाउमिन, मोमो, सेकुवा र केही मासु पसल बाहेक किराना र खाद्य पसलमा चाहिँ मूल्य सूची टाँसेको पाइँदैन।
धन्यवाद, राम्रो कुरा भन्नुभयो। मूल्य सूची भनेको त्यस्तो ठाउँमा बढी कागल हुन्छ जहाँ कुनै फ्याक्ट्रीको माल हामी बेच्छौँ। सधैँ भन्सारको नीति नियमहरू चेन्ज हुन्छ, रेट सधैँ प्लस माइनस हुन्छ। त्यो अवस्थामा कति उसले दोकान भनेको बजारमा 10 फुट 8 फुटको दोकान पाइन्छ, अब उसले कति एक कोटा खाली राखोस् सबैको मूल सूची 2000 आइटमको मूल सूची राख्दा। यो संसारमा विश्वासको बिना संसार चल्दैन। व्यवसायी र उपभोक्ता एकअर्कामा विश्वासले नै व्यापार चलेको छ। यसकारण मूल्य सूची त राख्नुपर्छ, तर कतिपय मूल्य सूची राख्न पनि गाह्रो छ, यो पनि एउटा व्यवसायीको बाध्यता रहेको छ।
र अन्त्यमा चाहिँ नेपालगञ्जमा सामग्री किन्ने व्यक्तिहरूले हामी गुणस्तरीय र सहुलियत रूपमा चाहिँ सामान किन्न पाउँछौँ भनेर कहिलेसम्म ढुक्क भएर चाहिँ किन्न पाउँछन् त?
अहिलेदेखि नै ढुक्क, बरु ऊ सीमा पारी ढुक्क छ कि ढुक्क छैन मलाई थाहा छैन, तर हामी कहाँ ढुक्क छ, हामी कहाँ पहिले पनि म भनिसकेँ, हामी व्यवसायले आफ्नो क्वान्टिटी, क्वालिटी, रेट, व्यवहार नराम्रो भए सामान फिर्ता पनि हामी लिन्छौँ। हामी यस्तो मिठो व्यवहार गर्छौँ, अनि चाहिँ उसले समय खट्नु पर्दैन, उसले बाहिर जानु पर्दैन, अनि सजिलो कुरा उसले सक्यो भने सामान फिर्ता गर्न पनि सजिलो छ। यसकारण र म व्यवसायले पनि अनुरोध गर्छु, अब छिटोभन्दा छिटो उसले अझै व्यवहारलाई मेन्टेन गरोस् र उपभोक्तालाई जान नदिन हाम्रो पनि कर्तव्य हो, हामी तिनलाई मोटिभेट गर्नुपर्छ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य र कमला हमाल। अब अर्को सन्दर्भ, रावतकोटमा रहेको गीता चौर रावतकोट सिँचाइ आयोजना क्षेत्रफल का जिल्लाकै ठुलो मानिन्छ। यो निर्माण सुरु भएको 31 वर्ष पुग्दा पनि पूरा हुन सकेको छैन। रावतकोट पुरका बस्तीका बासिन्दा भने पानीका लागि रातमा जागराम बस्न बाध्य छन्। यहाँ 3 स्थानमा मात्र पानीका धारा र कुवा छन्। ती पनि जातीय र पार्टी पिछे भएकाले गाउँमा पानीको हाहाकार भएको हो। यो दैनिकको खबर हो, आजको कान्तिपुरमा खबर प्रकाशित छ।
दैलेख, नारायण र दुल्लु नगरपालिका बाहेक अन्य स्थानीय तहका ग्रामीण सडकको मरम्मत नहुँदा स्थानीयलाई आउजाउमा समस्या भएको छ। दशैं नजिकिँदै गर्दा समेत ठूलो सवारी आउजाउ गर्न नसकेपछि यात्रुलाई शास्ति भएको छ। यात्रुहरू जीप र अन्य साना गाडी महँगोमा रिजर्भ गरेर ग्रामीण क्षेत्रमा यात्रा गर्न बाध्य छन्। जनप्रतिनिधिले सडक मरम्मतका लागि ध्यान नदिएको स्थानीयको गुनासो छ। कान्तिपुरमा खबर छ।
हरिहरपुरका मानबहादुर दमाईको 5 जनाको परिवारले गिरीघाट जङ्गलमा आश्रय लिएको 3 वर्ष बित्यो। खुइलिएको त्रिपालको छाप्रा मुनि कष्टकर दैनिकी गुजिरहेको उहाँले परिवारमा नजिकै गरेको दसैँको कुनै उल्लास छैन। सबैका अनुहार मलिन छन्, बस्ने ठाउँ त यस्तो छ, कसरी दसैँ राम्रो हुनु? मानबहादुरले भन्नुभयो, बाढीले सारा सम्पत्ति बगाएपछि चाडपर्वको रौनक पनि घट्यो। आजको कान्तिपुरमा प्रकाश अधिकारीले लेख्नु भएको छ।
आज बिहिबारबाट नेपालगञ्जमा श्रीमद् देवी भागवत नवाह भक्ति ज्ञान यज्ञ 2074 सुरु हुँदैछ। आज आयोजक नेपाल मानव धर्म सेवा समितिले पत्रकार सम्मेलन गरी ज्ञानयज्ञको तयारी पूरा भएको जानकारी गराएको हो। आगामी 13 गतेसम्म सञ्चालन हुने श्रीमद् देवी भागवत नवाह भक्तिको आज शोभा कलश यात्रा निकालेर उद्घाटन गरिने जानकारी दिएको छ। आजको दैनिक नेपालगञ्जमा खबर छ।
पञ्चपुरी नगरपालिकाको माझीघाउँ सामुदायिक वन उपभोक्ता समितिले कहिले राम्रो आम्दानी लिन सकेन। जङ्गलबाट काठ दाउरा बाहेक घाँसबाट लाभ लिन नपाएपछि उपभोक्ताहरू अन्य सामुदायिक वनमा आश्रित हुनुपर्ने बाध्यता थियो। कारण घाँस रहेको उपभोक्ता बताउँछन्। विद्यापुर स्थित माझीघाउँ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएपछि भने उपभोक्ताको आम्दानीको स्रोत बढेको छ। यो सुर्खेतको खबर हो, आजको कान्तिपुरमा खबर प्रकाशित छ।
नेपालगञ्ज नाका हुँदै भारततर्फ गइरहेको चरेस र त्यस क्षेत्रबाट नेपाली बजारमा भित्रिने ब्राउन सुगर तस्करी विरुद्ध भारतीय प्रहरीले सक्रियता बढाएको छ। बहिराइचका डिएम अजय दीप सिंह रुपेडियामा चौपाल कार्यक्रममा जनता भेटघाट गर्न आउनुभएका बेला रुपेडियाका बासिन्दाले लागू औषध विरुद्ध प्रहरी निष्क्रियताबारे गुनासो गरेका थिए। दैनिक नेपालगञ्जमा खबर छ।
रिउघामा बालमैत्री धारा निर्माण भएपछि स्थानीय हर्षित भएका छन्। पानीको चरम अभाव रहेको गाउँमा 250 मिटर उचाइमा लिफ्टबाट पानी गाउँसम्म पुर्याइएको छ। रोल्पा नगरपालिकाको 35 लाख र जनश्रमदानबाट 15 लाख गरी 50 लाखको लगानीमा निर्माण गरिएका सबै धारा बालमैत्री छन्। रिमुल खोला सिवाङ खानेपानी उपभोक्ता समितिले जिम्मा लिएको योजना 4 महिनामा निर्माण गरिएको छ। आजको नागरिक पश्चिमेलीमा दिनेश सुवेदीले लेख्नु भएको छ।
डडेलधुरामा दसैँ तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले भदौ 28 गतेदेखि नयाँ नोट वितरण गर्ने भने पनि डडेलधुरावासीले भने घटस्थापनापछि मात्रै पाउने भएका छन्। सञ्चार माध्यममा आएका खबरसँगै नयाँ नोट साट्न बैङ्क पुगेका स्थानीय रित्तो हात फर्किने गरेका छन्। डडेलधुरामा नेपाल राष्ट्र बैङ्कको शाखा नहुनु लगायतका समस्याका कारण त्यहाँका नागरिकले दसैँ सुरु भइसक्दा पनि नयाँ नोट साट्न नपाएका हुन्। नोट वितरणका लागि राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नेपाल बैङ्कलाई राष्ट्र बैङ्कले जिम्मा दिएको थियो। नागरिक पश्चिमेलीमा खबर छापिएको छ। पश्चिम डायरीमा नेपालीहरू लुटिनबाट कसरी जोगिने?
आउँदाखेरि चाहिँ नेपाली हुँ भनेर कसैले चाहिँ लहै लहैमा लागेर उनीहरूले चाहिँ दिएको खाने अनि त्यसले गर्दा चाहिँ अलिकति यिनीहरू लुटिना कारण मेन थियो। त्यो बच्नु पर्यो पहिलो कुरो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। दसैँ तिहार नजिकिँदै गर्दा मजदुरीका लागि भारत गएका नेपालीहरू अहिले घर फर्किन थालेका छन्। नेपालगञ्ज नाका भएर दिनहुँ सयौँ नेपालीहरू नेपाल फर्किरहेका हुन्। चाडपर्वको बेला खर्चको जोहो गरेर घर फर्किरहेका कैयौँ नेपालीहरू यो समयमा सीमा क्षेत्रमा लुटिने, ठगिने क्रम वर्षेनी हुने गरेको छ। नेपालीहरूलाई लुटिन र ठगिनबाट बचाउन के गर्नु पर्ला? सुनौ साथी शम्भु थारूले सङ्कलन गर्नुभएको नागरिक आवाज।
प्रेमाना थियो कि आफूले चाहिँ आफ्नो सुरक्षा आफूले कडा आफूले गर्नुपर्छ, अनि आफूले कसैले दिएको खानेकुराहरू नखाने गर्नुपर्छ, बुझ्नुपर्छ, र त्यो हाम्रो नेपालको कमजोरी हो। नेपाल प्रशासनहरूले जब कि अलिक कडा गर्नुपर्छ।
जयबहादुर सुनार, मजाले लिइरहेछन्, तिनीहरूलाई लुटिरहेछन्। अझ यतिसम्म तपाईँहरू बिहान फर्स्ट आवरमा 4 बजे तपाईँहरू आउनुहोस्, कहिल्यै 4 बजे आएर रुपैयाँबाट हेर्नुहोस्, यति नेपाली लुटिया छन्, इन्डियाको पुलिसले प्रशासनले उनीहरूलाई ठग्छन् ठग्छन् प्लस नेपाली प्रशासनले पनि उनीहरूलाई राम्रो तरिकाले हेरविचार गर्दैन र ठगिनबाट जोगाउनलाई प्रशासन टाइट हुनु पर्यो सरकारले गर्नु पर्यो तिम्रो संरक्षण
दिलबहादुर थापा आउँदाखेरि चाहिँ नेपाली हुँ भनेर कसैले चाहिँ लहै लहैमा लागेर उनीहरूले चाहिँ दिएको खाने अनि त्यसले गर्दा चाहिँ अलिकति यिनीहरू लुटिना कारण मेन त्यो त्यो बच्नु पर्यो पहिलो कुरो दोस्रो कुरो अहिले नेपालमा यति ब्याङ्क र वित्तीय संस्थाहरू छन् आइएमईहरू छ जुन पैसा ल्याए हुन्छन् त्यसलाई नल्याएर त्यहीँबाट यहाँ नेपालमा हालिदिएपछि आएर घरमा आएर निकाल्न पाए अर्को उनीहरू जो आउँदाखेरि मित्रता गाँसेर बिच बाटामा अरूले दिएको खानु भएन
गणेश सिंह मेरो देखा सबभन्दा प्रशासनले नै हेर्नुपर्ने कुरो छ त्यो जस्तो इन्डिया सरकारको प्रशासन नेपाल सरकार प्रशासन बिचमा समन्वय गरेर यसो यसो भइरहेछ भन्ने कुरो नेपाल सरकारले दर्शाउनु पर्यो उसले पनि बुझिदिनु पर्यो त्यसरी समन्वय गरेर दुवै तर्फबाट भयो भने हुनसक्छ
धर्मराज साई नेपालको सीमामा नेपालीहरूलाई ठगिनबाट जोगाउनको लागि नेपाल सरकारको ध्यान आकर्षण हुन अत्यावश्यक देखिन्छ जुन नेपाल र भारत बीचको सम्बन्ध छ यो सम्बन्धलाई जो त्यहाँका नेपालीवासीहरू या इन्डियनवासीहरूलाई आवत जावतको लागि जुन तरिकाले सम्झौता भएको छ त्यसलाई सहज पार्नको लागि दुवै देशको प्रशासन बीच सहमति हुन जरुरी छ
कोहलपुर नगर विकास समितिले नगर विकासका लागि 30,40,08,000 बराबरको बजेट विनियोजन गरेको छ हिजो बसेको बोर्ड कमिटीको बैठकले उक्त बजेट विनियोजन गरेको नगर विकास समिति अध्यक्ष अवराज खड्काले जानकारी दिनुभयो आजको मिशन टुडेमा खबर छ
रुकुम जिल्ला टुक्र्याउँदा भूमे गाउँपालिका साथका अनराम पुनलाई ठूलै न्याय पाएको महसुस भएको थियो उहाँले प्रशासनदेखि सबै सुविधा पूर्वी रुकुममा पाउने अपेक्षा गर्नुभएको थियो सिङ्गो रुकुम हुँदा सामान्य कामका लागि सदरमुकाम खलङ्गा आउनुपर्ने बाध्यता टरेको भन्दै उहाँ खुसी हुनुहुन्थ्यो पूर्वी रुकुमका जनता आक्रोशित आजको नागरिक पश्चिमेलीमा खबर छ
बाढी पीडितका लागि राहत सङ्कलन र वितरण गर्ने बर्दियाली युवाहरू एकजुट भएर लागेका छन् विकासप्रेमी युवा समूहमा आबद्ध युवाहरूले हिजो बाढी पीडित 100 बालबालिकाहरूलाई 130,000 रुपैयाँको शैक्षिक सामग्री वितरण गरेका छन् आजको मिशन टुडेमा खबर छ
मुगु जिल्लामा उद्योग वाणिज्य सङ्घले दशैँ र तिहारमा उपभोक्तालाई 10% छुट दिन व्यवसायलाई निर्देशन दिएको खबर कान्तिपुरमा छापिएको छ यता कैलाली कञ्चनपुरका ठूला व्यापारीले गुणस्तरहीन र उपभोग्य अवधि सकिएका सामान बिक्री गर्ने बजार सुदूरपश्चिमका पहाडी जिल्लालाई बनाएका छन् यस्तै वाणिज्य तथा आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले अन्य जिल्लाको तुलनामा कैलालीका बजारहरूमा अखाद्य वस्तुको बिक्री वितरण तथा राजस्व छली बढी भइरहेको पाइएको बताउनु भएको खबर पश्चिम टुडेमा छापिएको छ यता थारू आयोग संसदमा थारू आयोग सम्बन्धी विधेयक पारित भएपछि थरुहट प्रदेशको माग गर्दै आएका थारू समुदायले अधिकार पाउनेमा विश्वस्त भएको खबर पनि पश्चिम टुडेमा छापिएको छ
सशस्त्र द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका ग्रामीण क्षेत्रका ब्याङ्कका शाखाहरू अझै पुनस्थापन हुन सकेका छैनन् सहरमा टोले पछि ब्याङ्क खुले पनि बैतडीका व्यापारिक केन्द्रका बासिन्दाले ब्याङ्किङ कारोबार गर्न शास्ति भोग्दै आएका छन् कृषि विकास ब्याङ्क र नेपाल ब्याङ्कका शाखा पुनर्स्थापन नहुँदा स्थानीयवासी हजारौँ खर्चेर सदरमुकाम जान बाध्य छन् ब्याङ्कको अभावमा सर्वसाधारणसँगै सरकारी गैर सरकारी विद्यालय लगायत निकायलाई समस्या हुँदै आएको छ आजको नागरिक दैनिकमा विनोद सिंह विष्टले
पछिल्लो समयमा अटो रिक्सा ग्रामीण क्षेत्रको यातायातको प्रभावकारी साधन बन्न थालेको छ ग्रामीण भेकमा रहेका बासिन्दालाई आवागमनसँगै आँगनसम्मै सेवा दिन थालेपछि अटो रिक्सा प्रभावकारी यातायातको साधन बनेको स्थानीयवासीहरूले बताएका छन् यो बाँकीको खबर रहेको छ मिसन टुलीले छापेको छ पश्चिम डायरीमा अब नागरिक मत नेपालगञ्ज उपमहानगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्ने विषयमा यो साताको नागरिक मत केन्द्रित रहेको छ सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 जयन्ती खत्रीको विचार
नेपालगञ्ज उपमहानगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा चाहिँ कति नगर चाहिँ घोषणा भइसकेको छ वडाहरू कति 8-9 चाहिँ कति बाँकी छ अब पहाडी समुदायमा चाहिँ धेरै चाहिँ पहिलाको भन्दा चाहिँ अलिकति केही व्यवस्थित भएको छ अझै पनि हामी हिँड्दाखेरि हरेक बाटोमा नालीमा चाहिँ खुल्ला नै दिशा गरिरहेको अवस्था पनि छ यो खुल्ला दिशामुक्त प्रभावकारी चाहिँ भएको अहिलेसम्म पनि देखिएको छैन यो प्रभावकारी गर्नलाई उपमहानगरपालिकाका व्यक्तित्वहरू र प्रत्येक वडाका
भएका अहिले निर्वाचित भएर जानुभएका अध्यक्षहरूको अनि सदस्यहरूको भूमिका चाहिँ एकदम महत्त्वपूर्ण रहन्छ जस्तो लाग्छ मलाई। अब यो खुला दिशामुक्त घोषणा गर्नलाई चाहिँ अब यो जुन अहिले निर्वाचित भएर जानुभएको छ प्रतिनिधिहरूले चाहिँ अब एउटा अभियानकै रूपमा चाहिँ जानुपर्छ होला जस्तो लाग्छ मलाई।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालीहरूको महान चाडबडा दशैं सुरु, आज घट स्थापना, बाँके फतेपुरका 135 बाढी पीडित परिवारद्वारा सामुदायिक वनमा आश्रय।
सिँचाइ अभावमा बाँकीमा धान पसाएन, दाङमा यस वर्ष 3,000 हेक्टर खेत बाझै, आकाशे पानीको भरमा रहेका किसान चिन्तित।
दाङ घोराई उपमहानगरपालिकामा आसन ग्रहणमा विवाद, वडा अध्यक्षद्वारा कार्यक्रम बहिष्कार, रोल्पाको रेउघामा बाल मैत्री धारा निर्माण।
र उद्योग वाणिज्य संघ गुलरियाको अध्यक्षमा वीरबहादुर चौधरी निर्वाचित, दैलेखका ग्रामीण सडक मरम्मत नहुँदा यात्रुलाई शास्ति।
पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी योगेशसँगै लक्ष्मी र म राकेश बिदा हुन्छौँ। आज असोज 5 गते बिहिबार, सेप्टेम्बर 21 तारिक, अशिवन शुक्ल प्रतिपदा, महान चाड बडा दशैं सुरु, आज घट स्थापना। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।